नमस्कार। रेडियो कार्यक्रम रेटिघुमीमा तपाईँलाई स्वागत छ। म अरुण चन्द। शुक्लाफाटा एफएमको प्रस्तुति रेडियो कार्यक्रम रेटिघुमीमा हामी रोजगारीका लागि विदेश गइरहेका र रोजगारीबाट फर्किरहेका युवाहरूको सुख दुःखका कथाहरू प्रस्तुत गर्ने गर्दछौँ। यो कार्यक्रम तपाईँ प्रत्येक हप्ता शुक्रबार बिहान 8 बजेदेखि सुन्न सक्नुहुन्छ। नेपालबाट काम गर्न बाहिर जाने बित्तिकै धेरै पैसा कमाउन सकिन्छ, एकाएक आफ्ना समस्याहरू हटेर जान्छन् भन्ने हामीले सोचेका हुन्छौँ। तर नेपालबाट कामको खोजीमा नेपाल बाहिर गएकाहरूको घर परिवारको वेदना भने छुट्टै छ। एकातिर कसरी धेरै पैसा कमाउन सकिन्छ भन्ने चिन्ता हुन्छ भने अर्कोतिर घर परिवार छुट्टा छुट्टै बस्दाको वेदना हुन्छ। चाडपर्वका बेला त झन् कामै गर्ने मन पनि लाग्दैन। यस्तो अवस्थामा न त छोराछोरीले राम्रो शिक्षा शिक्षा नै पाउन सक्छ, न त माया नै। कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखाम बस्ने देवकी जोशीले पसल थाप्नु भएको छ भने उहाँका श्रीमान विदेश जानुभएको छ। आखिर जुन सपना लिएर देवकी जोशीका श्रीमान विदेश जानुभएको थियो त्यो सपना उहाँको पुरा भएको छ त? आउनुहोस् यो कुराकानीतर्फ लागौँ। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अनि तपाईँको श्रीमान चाहिँ विदेश जानुभएको छ है?
श्रीमान चाहिँ विदेश जानुभएको छ, मैले यहाँ पसल चलाएको छु। अनि मेरो बच्चा 3 छ, एउटा छोरी 2 छोरा, अनि राम्रै व्यापार गरेका छौँ अनि पसल हालेका छौँ।
श्रीमानले पनि राम्रो काम पाएको छ है उता?
कस्तो छ? ठिकै छ, अब नेपालमा गएर भन्दा मानेन, अब विदेश गए ठिकै छ, तलब सलब ठिकै पढ्नु रहेछ। अब त्यस्तै अब
के भनेर जानुभएको थियो उहाँ विदेश?
अब विदेश त सोच के गरे हुन्छन् के गरे हुन्छन्, अब सोच जस्तो भन्न होइन, अब ठिक ठिकै छ, अब गएको जस्तो गरेको छ, सोच छ, खै के हुन्छ, सोचे जस्तो हुन्न
भनेर भन्नुभएको छ। के कुरा भएको जस्तो लागेन त तपाईँले?
के सोच गरे भने केही जमिन किने यति अनि के बनायो भने के आफ्नो सोच बच्चा पढायो भने त त्यो विदेश गयो जस्तो भयो। अब केही नगरे भने त भोलिको दिन मान्छेले भन्ने भए यता विदेश गर्नुभएको छ के गरेको छ त्यहीले भन्ने भयो, त्यस्तो पनि भन्ने भयो हो कि होइन। अनि मैले अब आफ्नो दोकान चलाएको छु, त्यो बच्चा बच्चीलाई पढाएको छु, राम्रै छ, व्यापारबाट राम्रै हुन्छ।
अनि श्रीमानको याद आउँछ कि आउँदैन?
श्रीमानको याद त आउँछ, आएर के गर्ने?
त्यही त, के गर्नुहुन्छ त्यति बेला?
अब के गर्ने, त्यस्तै सोच्यो बस्यो अनि केटाकेटी यता भुल्यो भइहाल्यो।
अनि फोन आएको खण्डमा चाहिँ उताबाट श्रीमानले फोन गरेपछि के भन्नुहुन्छ? त्यति
फोन आयो भने के भन्छ, ठिक ठिकै छ, अनि आफू सन्चय हुनुहुन्छ, म त सन्चै छु, अनि एकदम बच्चा बच्चीलाई पढाइहाल्छु भन्छु, त्यही हो के भन्ने।
अनि उहाँ खुसी हुनुहुन्छ?
पक्कै खुसी हुनुहुन्छ।
घर परिवारको याद आउँछ भन्नुहुन्छ या भन्नु हुँदैन, के भन्नुहुन्छ?
घर परिवारको याद आउँछ भन्नुहुन्छ, बच्चा बच्चीको याद आउँछ भन्नुहुन्छ।
कति भयो उहाँलाई चाहिँ विदेश काम गर्नुभयो?
उहाँलाई विदेश गएको 15 भयो।
अनि चाडपर्वहरू पनि थुप्रै आएका होला, त्यति बेला चाहिँ कस्तो सोच आउँछ?
अब त्यस्तो चाडपर्व आउँदाखेरि त सोच त आउँदै भयो, घरमा यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो भन्ने सोच त हुन्छ नि कसको पनि, राम्रो लाग्दैन। यही व्यापार गरेको भए राम्रो हुन्थ्यो, अब यताउता बच्चालाई पढाएको भए आफसितै बस्यो भने राम्रै हुन्थ्यो होला।
कुरा गर्नुहुन्न त उहाँसँग यहीँ नेपालमा केही गर्न सकिन्छ, यहीँ हामी आफ्नो परिवारलाई एकदमै सुखी राखेर पाल्न सक्छौँ भन्ने जस्ता कुराहरू गरेर उहाँले सम्झाउनुहुन्न?
सम्झाउनु त हुन्छ, त्यो सम्झने मान्छे भए
मान्नुहुन्न उहाँले?
मेरो भने त मान्नुहुन्न, ऊ विदेशै जान्छु भनेर गएको छ खै।
अनि कतिको कमाउनुहुन्छ नि, कतिको पैसा पठाउनु भयो अहिलेसम्म?
पैसा पठायो, आफ्नो गएको कर्ज फाइनल गरे, केही यसलाई त पठाएको छैन, देखाएको छैन, अब त्यसलाई के कमायो भन्ने।
गएको जति पैसा चाहिँ कमाउन सफल हुनुभयो र बचत चाहिँ अहिलेसम्म त्यतिको भएको जस्तो लाग्दैन है?
कमाएर ठिकै भयो, त्यहाँ ऋण तिरे यताउता।
जुन तपाईँ अब व्यापार गर्दै हुनुहुन्छ, तपाईँले चाहिँ कति कमाउनु भएको छ?
मैले त 1,00,000 बढी कमाएँ अहिले।
उहाँ गएपछि चाहिँ तपाईँले त्यति कमाउनु?
बच्चा बच्ची पढाएर लगभग 1,00,000 भयो।
जम्मा चाहिँ त्यति गर्नुभयो है?
जम्मा त कहाँ हुन्छ र, अब त्यो 20-30,000 होला।
छोराछोरीलाई पढाउनु भयो, घर खर्च धान्नु
भयो, छोराछोरीलाई पढाउनु भयो।
अनि उहाँले के भन्नुहुन्छ, अब दसैँ तिहार जस्ता पर्वहरू आएको बेलामा फोन गर्नुहुन्छ होला, त्यति बेला चाहिँ के भन्नुहुन्छ त उहाँले?
राम्रो लाग्दैन, अनि छोडेर किन आया होला, आफ्नै नेपालमा गरे भए हुन्थे भन्थे भन्छ, अरू के भन्ने।
उहाँ गइसक्नु भएको छ काम गर्नलाई, अर्कोचोटि अब नगए पनि यो चोटि चाहिँ गइसक्नु भएको छ, कसरी उहाँलाई चाहिँ अब राम्रोसँग काम गर्नु होला भनेर सम्झाउनुहुन्छ?
काम अप्ठ्यारो त लाग्दैन, अब पहिले अप्ठ्यारो लाग्थ्यो, अब त के लाग्दैन, सजिलै छ भन्छन् खै।
त्यही त, अब चाहिँ अहिले जस्तो सुकै भए पनि राम्रोसँग काम गर्नुहोला र सावधानीपूर्वक गर्नुहोला। थुप्रै नेपालीहरूलाई त्यता गएर काम पाइएको छैन र तिनीहरू ठगिएका छन्, अलपत्र परेका छन्, त्यस्तो चाहिँ नहोस् भनेर सावधान रहनुहोला भन्ने जस्ता कुराहरू चाहिँ सम्झाउनुहुन्छ है।
त्यही त, त्यो कुरा त सम्झाउँछु।
अनि के भन्नुहुन्छ त उहाँ?
ठिकै छ, एकै जस्तो काम हुन्छ र मान्छे त कोही कस्तै हुन्छ, कोही कस्तै हुन्छ, एकै जस्तो हुन्न, हामी के गर्ला भनेर विदेशमा आएको छौँ भन्छन्।
थुप्रै नेपालीहरू चाहिँ विदेश गएर कुलतमा फँसेका कुराहरू पनि आउँछ, उहाँले सम्झाउनुहुन्न यसरी यसरी फँस्छन्, अब त्यस्तो अवस्था नआओस्।
थुप्रै सम्झाउँछु, मैले कति सम्झाएछु, के भन्नुहुन्न त, टेन्सन नगर्नु होला, अब के त्यस्तो प्रब्लम छैन हाम्रो भन्छन् खै।
जे होस्, खुसी हुनुहुन्छ है उहाँ? के सपना लिएर जानुभएको थियो उहाँले? तपाईँसँग भन्नुभएको होला हामी म विदेशबाट फर्केपछि चाहिँ यस्तो गरौँला, यसरी घर बनाउला, परिवारसँग राम्ररी खुसीका साथ रहला भनेर चाहिँ भन्नुभएको होला, के भन्नुभएको?
के भन्नुहुने दाइ, त्यस्तै भनेको हुन्छ।
त्यही त, के सपना लिएर जानुभएको थियो? जमिन किन्ने, घर बनाउने, कस्तो थियो?
त्यही सपना लिएर गएन, घरमा केही छैन, हाम्रो उत्पत्ति छैन, केही काम साम छैन, यो दोकानको भरले कति हुन्छ, बच्चा बच्ची पढाउनु पर्यो, यताउता भने, त्यही भएर सपना राम्रै सोचेर गएन खै, के हुन्छ, भाग्यले त के साथ दिन्छ कि दिन्न।
अनि तपाईँको जीवनमा चाहिँ सबैभन्दा खुसीको क्षण सम्झनु पर्दा चाहिँ कति बेला सम्झनुहुन्छ?
म त कतिखेर पनि सोचिरहन्छु, सम्झिरहन्छु।
त्यही त, तपाईँको जीवनमा चाहिँ खुसी भएको क्षण चाहिँ के छ?
ठिकै छ, अब के गर्ने।
अनि दुःख लागेको कुरा के छ? त्यस्तो नभइदिएको भएपछि हामी त्यो हालतमा हुन्थेन,
त्यो त सोच्ने, दुःख नभए भने त्यो सुख सुखमा बसे हुन्थ्यो मेरो पनि।
अब दुःख त धेरै होला, तर यो घटना चाहिँ नभइदिएको भएपछि हामी यो हालतमा पुग्ने थिएनौँ, यस्तो हुने थिएन भन्ने के कुरा छ?
त्यही त, त्यो प्रब्लम छ, अनि हामीले राम्रैसित बस्नु पाए हुन्थ्यो, राम्रैसित साथमा बस्नु पाए, साथमा खानु पाए, आफ्नो पनि सब राम्रो भए हुन्थ्यो भन्छ। सोच त हुन्छ, सोचले के गर्छन्, सोच्न पुग्दैनन् नि।
हस्त, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धन्यवाद छ।
ल, धन्यवाद।
विदेश जाने बेला हामी सजिलै काम पाइन्छ, धेरै पैसा कमाउन सकिन्छ भनेर सुनौला सपनाहरू बोकेर जाने गर्दछौँ, यहाँसम्म कि हामीलाई भोलिका दिनमा अप्ठ्यारो पर्यो भने के गर्ने, कसरी सहयोग लिने, कहाँबाट हामीलाई सहयोग पाइन्छ भनेर जानकारी समेत लिँदैनौँ। यसरी हामीले काम गर्न जाने बेलामा निकै चनाखु र सोच विचार गरेर गएनौँ भनेपछि हामीलाई धेरै दुःख पर्न जान्छ। बाजुराकै कमल कटवाल पनि छोराछोरीलाई राम्रो शिक्षा दीक्षा दिन सकिएला, घर परिवारमा खुसी आउला भनेर भारत काम गर्न जानुभएको थियो, तर उहाँका सपना चकनाचुर भएका छन्। आउने बेला त उहाँ मुस्किलले घरसम्मको टिकट बचाउन सक्नुभएको छ। आखिर यो अवस्था कसरी आयो त? सुनौ बाजुराका कमल कटवालसँग गरेको यो कुराकानी।
इन्डियाबाट काम गरेर फर्किँदै?
हजुर, एक वर्ष जति भयो इन्डिया बसेको।
के काम गर्नुहुन्थ्यो नि इन्डियामा?
त्यहाँ त म होटलमा थिएँ हजुर, होटलमा सामान्य काम हो हाम्रो, त अब त्यही हो काम। अब हामी त्यो खासै त्यसो राम्रो काम सिक्या पनि यहाँ तपाईँले थिएन। अब अहिले त्यस्तै प्रक्रियामा म इन्डियन हेल्पर थिएँ होइन।
जो होटलमा काम गर्नुहुन्थ्यो?
हजुर।
होटलमा काम गर्दाखेरि चाहिँ कस्तो व्यवहार पाउनुभयो नि तपाईँले?
व्यवहार त आफ्नो मतलबको कामको तरिकाले हुँदो रहेछ, हेर्नुहोस् होइन, जस्तै आफू राम्रो काम गर्यो भने मतलब त्यही तरिकाले हुँदो रहेछ। अब
कति बेला काम बिग्रिहाल्यो भने चाहिँ कस्तो हुन्थ्यो?
काम बिग्रियो भनेपछि गाली त गर्थ्यो,
दुःख लाग्थ्यो है त्यति बेला?
त्यति बेला दुःख त लाग्थ्यो, लागेर पनि के गर्ने, सहनु पर्ने, अब त्यो बाध्यता पनि।
योभन्दा त नेपालमै बसेर काम गरिदियो राम्रो हुन्थ्यो भन्ने जस्तो कुरा चाहिँ मनमा आउँथ्यो है?
त्यो त आउँथ्यो, अब आएर पनि के गर्ने हजुर,
यहाँ नेपालमा चाहिँ काम गर्न सकिएन, फेरि उतै जानुपर्ने है,
जानै पर्ने।
अनि तपाईँ नेपालबाट चाहिँ काम गर्न त्यता जानुभएको थियो, एक वर्ष जति भइसकेको छ भनेर भन्नुभएको छ, घर परिवारको याद चाहिँ आउँदैन थियो?
याद किन आउँदैन हजुर, परिवार घर याद किन आउँदैन, आउँछ नि।
के गर्नुहुन्थ्यो त घर परिवारको याद आयो?
याद आयो के गर्ने, सम्झन्छु, एकदम स्मरण गर्यो, अहिले सोच्यो त्यही हो, सोच्दा सोच्दै मतलब भुल्नु पनि पर्ने बाध्यता पनि हुँदो रहेछ।
अनि घर परिवारको अवस्था चाहिँ कस्तो थियो नि तपाईँको?
परिवारको घर परिवारको अवस्था उसरी खासै नराम्रो त थिएन, हेर्नुहोस् बिहान बेलुका थाक टार्न चाहिँ त्यति अप्ठ्यारै थिएन।
अनि भविष्यमा चाहिँ आफ्नो छोराछोरीलाई राम्रो शिक्षा दीक्षा कसरी दिने भन्ने विषयमा चाहिँ सोच्नुपर्ने अवस्था थियो है?
त्यो त सोच्नुमा त्यही तरिकाले त म त्यहाँ होटलमा काम गर्न गएको, अब के गर्ने सर, अब त्यसरी
कतिको कमाउनुहुन्थ्यो नि?
के कमाउने हजुर, 8,000 मासिक महिनाको मलाई सेलेरी 8,000 हुन्थ्यो।
कति बचाउनुहुन्थ्यो?
8,000 अब सरदर हिसाब तपाईँले मैले गर्न पनि सकिन्थ्यो हिसाब किताब। मासिक 8,000 रुपियाँ हुन्थ्यो। अब त्यहीमा अब सदर अब घटाउनु बढाउँदाखेरि केही पनि बस्दैन थियो मानौ न।
अहिलेसम्म कति पैसा कमाउनु भयो नि एक वर्षमा, लगभग घरको चाहिँ कति पठाउनु भयो?
मेरो त्यसो पारिवारिक समस्या त खासै त्यस्तो केही पनि थिएन।
त्यही त, घर कति पैसा पठाउनु भयो?
मैले घर एक पैसा
अहिले सँगै लिएर आउनु,
सँगै पनि केही लिएर आएन र घर पनि केही पनि पठाएन।
त्यता काम गरेको त्यतै सिद्धियो है?
त्यो त त्यही हुँदो रहेछ। अरू इन्डियन साथीहरू पनि छँदो रहेछ मसँग पछाडि हेर्नेवाला, पनि यिनले पनि के कमाएर भन्ने कुरो थियो, उहाँहरूलाई पनि थाहा होला।
अनि घर परिवारले चाहिँ तपाईँबाट थुप्रै आशा र अपेक्षा
अपेक्षा त राखेकै छ। हेर्नुहोस्, आशा अपेक्षा त छ, अब त्यो कमाइकन मात्रै मतलब घर हुँदैन भन्ने, आफ्नो पनि शान्ति घर व्यवहार पनि चलिया छ त्यो, अब घरतिर कोही कुरो भयो अब आफू आएँ म
अनि कमाउन सकिएन भनेर दुःख चाहिँ लाग्यो?
दुःख त किन लाग्दैन हजुर, दुःख त लाग्यो अब, लागेर पनि के गर्ने, बाध्यता पनि रहनु एक ठाउँमा रहिरहँदो रहेछ भन्ने बुझिहाल्नु छु मैले।
जे होस्, बाध्यताले गर्दा चाहिँ तपाईँ भारत काम गर्न चाहनुभयो?
हजुर, के गर्ने अब, त्यस्तै हुँदाखेरि
अनि बचाउन पनि सकिएन। घर परिवारले तपाईँ अब घर आउँदै हुनुहुन्छ भनेर एकदमै खुसी भएको अवस्था पनि होला, अब घर जाँदाखेरि चाहिँ अब केही पनि देखेन भनेपछि उहाँ चाहिँ निराश हुनुहुन्छ होला।
त्यो त उनको पनि अब घर परिवारलाई पनि अलिकति निराश त हुनुपर्ने पनि कुरा पनि होला नहुने कुरा भएन सर।
अनि उताबाट आउँदाखेरि चाहिँ तपाईँले कस्तो व्यवहार पाउनुभयो अब यात्रा?
व्यवहार त एकदम नराम्रो पाएँ मैले मेरो आउने क्रममा, जब आएँ बिचबिचमा अनि पैसा तिरिराख्नुपर्ने, भारत सरकारको जो सरकारी सेनाहरू छन् तिनीबाटको त्यो पैसा बिचमा हामीले धेरै तिर्यौँ, त्यो पनि अलि अप्ठ्यारै जस्तो लाग्यो हामीलाई। अब के गर्ने, हामी त बाध्यतामा हुन्छौँ, त्यति बेला तिर्नै पर्ने।
लुटिनु भयो है?
लुटिनै जस्तो लाग्यो मलाई त, मेरो आफ्नो बुझाइअनुसार होइन, मसँग 7-8 जनाको ग्रुपमा म आएको हेरेको छु, लुटे जस्तो लाग्यो मलाई।
अब अरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त नेपालबाट?
अरूलाई म नेपालबाट भारतमा आयो भने पछि म के भन्न चाहन्छु भने, राम्रै काम प्रयास कोही पनि मान्छे जुन देशबाट अर्को देशमा आएपछि राम्रो काम त कोही पनि चाहन्छ, तर त्यहाँ राम्रो काम पनि त्यति नपाएला, पाइएको योग्यता र क्षमताले आफ्नो।
अनि त्यता कोही मान्छे छन् भनेपछि सोधखोज गरेर जानु होला, के काम गर्ने हो, सेलेरी कति छ, त्यसको बारेमा चाहिँ जानकारी लिनु होला।
त्यसको लागि त यसो पनि हो सर, अब खासै अरू देशमा अरू कन्ट्रीमा जाँदाखेरि मतलब भिसा सिस्टम छ, सारा कुरा छ, उहाँ चाहिँ फिक्स सेलेरी फिक्स मतलब सारा कुरा छ, तर भारतको लागि त अब त्यो मैत्रीमा सम्बन्ध भइसकेको हुँदाखेरि अब अहिलेसम्म त्यस्तो खासै सेलेरी फिक्स पनि छैन र आउँदा दुःख त किन पाउँदैन, अर्काको देशमा जानु हो के
भन्नु। तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि नमस्कार।
सरकारले भन्दा गैर सरकारी संस्थाहरूले नेपालबाट विदेश काम गर्न गएका व्यक्तिहरूका लागि सीमा नाकामा जनचेतनामूलक कामहरू गरेको देखिन्छ। कञ्चनपुरको गड्डाचौकी नाकामा पनि सहारा नेपालले काम गरिरहेको छ। सहारा नेपालले गड्डाचौकी नाकाबाट नेपालबाट कामको खोजीमा बाहिरिने नेपालीहरूलाई कसरी यात्रा गर्ने भन्ने विषयमा जानकारी दिनका लागि काम गरिरहेको छ। नेपाल प्रहरीको चेकपोस्ट नजिकै अगाडिपट्टि एउटा घरको भुइँतलामा सहारा नेपालले कार्यालय राखेको छ र ठिक त्यसै कार्यालयको अगाडि उहाँहरूले नेपालबाट कामको खोजीमा बाहिरिनेहरूलाई जनचेतना जगाउने कार्य गरिरहनु भएको छ। यसै सिलसिलामा सहारा नेपालमा कार्यरत क्रिस्टिना रोय मसँग हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ। सहारा समूह भन्ने संस्थामा काम गर्दै हुनुहुन्छ है? के काम गर्नुहुन्छ नि?
म चाहिँ एउटा एलएमएफको रूपमा प्रवासीहरूलाई चाहिँ एउटा सूचना प्रवाह गर्ने कामहरू मैले गर्दैछु।
जो नेपालबाट बाहिर जानेहरूलाई चाहिँ कसरी हामीले सुरक्षित काम गर्न सक्छौँ, कसरी यात्रा गर्न सक्छौँ भन्ने बारेमा जानकारी दिनुहुन्छ?
हजुर।
कसरी जानकारी दिनुहुन्छ, के कुरा भन्नुहुन्छ?
उनीहरू अब यसरी प्राय जस्तो मान्छेहरू अब इन्डिया जाने क्रममा हुन्छन् होइन, अनि उनीहरू चाहिँ अब प्राय जस्तो अब आफ्नो कामहरू रोजगारको लागि जाने क्रममा चाहिँ हामीले चाहिँ उनीहरूलाई अब आफ्नो तर्फबाट हामीले सूचना प्रवाह गर्ने काम गर्छौँ। जस्तै हामीले अब उनीहरू बिच बाटोमा उनीहरूले अपरिचित व्यक्तिहरू भेट्न सक्छन् होइन, उनीहरूलाई हामीले अपरिचित व्यक्तिले दिएको जस्तै खानेकुराहरू भयो त्यस्तो कुराहरू नखानुस् भनेर होइन, अनि यदि समूहमा यात्रा गर्नुहुँदैछ भने समूहमा यात्रा गर्नुहोस् भनेर हामी उनीहरूलाई सल्लाह सुझाव दिने गर्छौँ। अनि साथै अनि उनीहरूले एकअर्कामा सहयोगको भावना भन्न राखेर उनीहरू जानुभयो भने चाहिँ उहाँहरूलाई एकअर्काको सहयोग लिन पनि सहायता हुन्छ भनेर होइन, अनि त्यसै गरेर एक आपसमा मिलिजुली जाने होइन, एकअर्कालाई सहयोगको भावना राखेर जाने भन्ने कुराहरू, यस्तै कुराहरू दिएर हामीले चाहिँ उनीहरूलाई सूचना प्रवाह गर्ने गर्छौँ। अनि विशेष गरी चाहिँ उनीहरू इन्डियाबाट फर्किँदाखेरि चाहिँ उनीहरूलाई अब लुटपाट हुने बढी डर भएको कारणले गर्दा पनि उनीहरूले आफूसँग भएको पैसाहरू, आफूले कमाएको पैसाहरू आफूसँग ल्याउने गर्छन् कतिले होइन, अनि त्यस्तो कुराको लागि चाहिँ हामीले चाहिँ उनीहरूलाई सकभर चाहिँ हामीले उनीहरूलाई आइएमईद्वारा हुन्छ कि होइन ब्याङ्कबाट पठाएर हुन्छ कि त्यस्तो सूचनाहरू प्रवाह गरेर चाहिँ हामीले उनीहरूलाई त्यस्तो प्रकारको सुरक्षा सूचना हामीले
जनचेतना जगाउने कार्य चाहिँ गरिराख्नु
हजुर।
अनि तपाईँले भन्नुभएको छ हामी नेपालबाट भारत काम गर्न जानेहरूलाई पनि सम्झाउँछौँ, आउनेहरूलाई पनि यसरी सुरक्षित आउन सकिन्छ भनेर सम्झाउँछौँ भनेर भनिराख्नु भएको छ। उहाँहरूले चाहिँ कस्तो प्रतिक्रिया जनाउनुहुन्छ नि सजिलै तपाईँहरूले बोलाउँदाखेरि आउनुहुन्छ यस्तो परामर्श लिनको लागि?
हामीले अहिलेसम्म रोक्नुहोस् भनेको समयमा चाहिँ प्रायः जसले रोक्नु नै भएको हुन्छ होइन, तर अब कतिजनालाई अब त्यस्तै अब हतार भएको कारणले गर्दा चाहिँ कतिजना चाहिँ पर्खिन मान्नु हुँदैन, रोक्न मान्नु हुँदैन।
के गर्नुहुन्छ त त्यस्तो अवस्थामा जो पर्खिन मान्दैनन् उहाँहरूलाई चाहिँ कसरी सम्झाउनुहुन्छ?
हामीले चाहिँ उहाँहरूलाई चाहिँ हामी चाहिँ सारा समबाट हौ, तपाईँहरूलाई हामीले यात्रा सम्बन्धी हामीले सूचना प्रवाह गर्ने काम गर्दछौँ, केही सूचनाहरू सुनेर जानुहोस् तपाईँहरूको लागि हो, तपाईँहरूलाई अब आउँदाखेरि जाँदाखेरि सुरक्षित हुन्छ त्यही भएर कारणले गर्दा यो सूचनाहरू सुनेर जानुहोस् जब हामी यस्तो कुराहरू भन्छौँ, अनि उहाँहरूलाई चाहिँ यो कुराहरू सुनेर पनि अब त्यस्तो केही प्रभाव पार्छ र उहाँहरू यस्तो कुरा सुनेर पनि रोकिहाल्नुहुन्छ।
अनि प्रतिक्रिया चाहिँ कस्तो जनाउनुहुन्छ त जस्तै तपाईँहरूको कुरा सुनिसकेपछि ए यो कुरा साँचो हो हामीले यस्तो गर्नुपर्छ भनेर प्रतिक्रिया जनाउनुहुन्छ या बाटोमा रोकेर बेकारमा हामीलाई चाहिँ सताउने कार्य गर्नुहुन्छ भन्ने जस्ता कुराहरू गर्नुहुन्छ?
अहिलेसम्म त्यस्तो प्रतिक्रिया चाहिँ यस्तो प्रवासीहरूबाट आएको छैन अहिलेसम्म चाहिँ उनीहरूले हामीले अहिलेसम्म हामीले गरेको कामहरूबाट चाहिँ उनीहरू प्रभावित नै भएको छन् होइन, आकर्षित नै भएको छन् र उनीहरूले हामीलाई धेरैले भनेका पनि छन् तपाईँहरूले राम्रो काम गर्दै हुनुहुन्छ हामीलाई यस्तै कुराहरूको खाँचो छ भनेर धेरैले हामी प्रति धन्यवादी पनि त्यस्तो प्रतिक्रियाहरू पनि जनाइरहेका छन्। जे होस् अहिलेसम्म सबै मानिसहरू जतिजनालाई हामीले अहिलेसम्म सूचना प्रवाह गरेका छौँ उहाँहरू चाहिँ हामीबाट खुसी नै हुनुहुन्छ होइन, राम्रो प्रतिक्रिया नै हामी उहाँहरूले हामीप्रति जनाइराख्नु भएको छ।
अनि उताबाट ठगिएर लुटिएर आएका मान्छेहरू पनि भेट्नु भएको छ तपाईँहरूले?
अहिलेसम्म त त्यस्तो छैन, भेटेको त छैन, तर उहाँहरू आए तापनि हामीले चाहिँ उहाँहरूलाई अब सहयोग गर्ने काम चाहिँ हामीले गरि नै रहेका हुन्छौँ।
कसरी सहयोग गर्नुहुन्छ जसरी कुनै मान्छे अब भारतबाट काम गरेर फर्किँदाखेरि लुटियो भनेपछि त्यसलाई चाहिँ कसरी सहयोग गर्नुहुन्छ त तपाईँहरू?
उनीहरू अब लुटेर आएका छन् भने अब उहाँहरूलाई हामीले अब बसालेर उहाँहरूको बारेमा सोधपुछ गर्छौँ होइन, उहाँहरूसँग भएको कुराहरू हामीले के कस्तो भयो तपाईँसँग कसरी के भयो तपाईँ आउँदाखेरि कस्तो भयो भन्ने कुरा उहाँहरूको सबै कुराहरू जानिसकेर चाहिँ हामीले उहाँहरूको बारेमा एउटा डिटेल्स हामीले बनाएर चाहिँ हामीले जिल्ला प्रशासन कार्यालयमा हामीले दिने गर्छौँ, अनि उहाँबाट आइसकेपछि चाहिँ हामीले उहाँलाई घरसम्म जानेसम्मको खर्चहरू जुटाएर खानेपानीहरू खर्चहरू जुटाएर चाहिँ हामीले उहाँलाई असल तरिकाले नै हामी उहाँलाई घरसम्म पुर्याउने काम गरेका हुन्छौँ।
अहिलेको अवस्था चाहिँ कस्तो छ त अब जस्तै चाडपर्वको बेला आइराखेको छ, भारत काम गर्न जानेको सङ्ख्या बढी पाउनु भएको छ या फर्किनेहरूको सङ्ख्या बढी पाउनु भएको छ?
अहिले त फर्किनेहरूकै सङ्ख्या बढी छ है, अब अहिले चाहिँ अब धेरै जानेहरूको सङ्ख्या पनि त्यति छैन तर फर्किनेहरूको सङ्ख्या चाहिँ बढी नै भइरहेको छ।
जानेहरूलाई त सम्झाउँछौँ भनेर भनिराख्नु भएको छ, आउनेहरूलाई चाहिँ के भन्नुहुन्छ त तपाईँहरूले?
आउनेहरूलाई त हामीले त्यस्तो खासै केही पनि गरेका छैनौँ, तर जानेहरूलाई चाहिँ अब हामीले सूचना प्रवाह नै गरिरहेका छौँ।
तर आउनेहरू फेरि जान सक्छन्, उनीहरू फेरि अर्कोपल्ट जाँदाखेरि छुट्न सक्छन्, अहिले जाँदाखेरि पनि अलिकति सम्झाइदिएको भएपछि आउँदाखेरि तपाईँहरूले सँगै हारू पैसा यतिसम्म चाहिँ ल्याउन सक्नुहुन्छ, योभन्दा बढी चाहिँ ल्याउन सक्नुहुन्न, आउँदाखेरि समूहमा आउनुहोला र अहिले समूहमा नआए पनि पछि आउनुहोला, यसरी यसरी ठगिन्छन् भनेर सम्झाउने योजनामा हुनुहुन्छ या के छ तपाईँहरूको प्रयास चाहिँ अबका दिनहरूमा के हुन्छन्?
हामीले त्यही सोचिरहेका छौँ सकभर हामीले आफ्नो तर्फबाट कसरी हुन्छ होइन, उनीहरूलाई चाहिँ हामीले त्यस्तै गरेर अब आफूसँग जति बोक्दा आफूलाई सजिलो हुन्छ आफूलाई अब त्यस्तो गरेर गाह्रो हुँदैन भने चाहिँ हामीले चाहिँ उनीहरूलाई त्यस्तै राम्रै सूचनाहरू गरेर चाहिँ हामीले गरेका हुन्छौँ।
अनि अन्तमा चाहिँ यो कार्यक्रम सुनिराख्नु भएका श्रोताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त?
म उहाँहरूलाई के भन्न चाहन्छु भने हाम्रो यस सारा समूह नेपालमा चाहिँ अब हामीले सूचना प्रवाह काम गरिरहेका छौँ होइन,
र जो चाहिँ भारत काम गर्न चाहँदै हुनुहुन्छ एकदमै सुरक्षित तरिकाले जानुहोला,
आउने बेलामा पनि एकदमै सुरक्षित साथ योजनाका साथ समूहमा आउनु होला भनेर चाहिँ कार्यक्रम सुनिराख्नुभएका श्रोताहरूलाई भन्न चाहनुहुन्छ है?
हजुर।
हस् त, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रम रेटीभूमिमा आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद छ है त।
हुन्छ, धन्यवाद।
आदरणीय श्रोताबिन, यो कुराकानी सँगसँगै कार्यक्रम रेटीभूमिको निर्धारित समय सकिएको छ। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ। तपाईँका कुनै सल्लाह सुझाव र जिज्ञासा छन् भने हामीलाई लेखेर पठाउनुहोस्। हामीलाई पत्राचार गर्ने ठेगाना रहेको छ, सामुदायिक रेडियो शुक्लाफाँटा एफएम 99.4 मेगाहर्ज, भीमदत्त नगरपालिका वार्ड नम्बर 1 भाषी कञ्चनपुर, पोस्ट बक्स नम्बर 28। लौ त आदरणीय श्रोताबिन, आजको रेडियो कार्यक्रम रेटीभूमिबाट बिदा माग्ने बेला भइसकेको छ। अर्को हप्ता नयाँ अङ्कका साथमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि प्राविधिक मित्रलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक म अरुण चन्द पनि तपाईँहरूबाट बिदा हुन्छु। हस्त, नमस्ते।